नमस्कार, फ्रिडम चौतारी पडकास्टको 106 अङ्कमा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल र मसँग हुनुहुन्छ नानो मैया खड्का। आज हामी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधि सभाको विघटन र पछि सर्वोच्च अदालतद्वारा पुनस्थापित संसदको ऐतिहासिक फैसलाको विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मिति 2077 पुष 5 गते प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपति समक्ष गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले सिफारिस गरेकै आधारमा सोही दिन 20 मिनट भित्रै प्रतिनिधि सभा विघटन भएको घोषणा गर्नुभयो। सो घोषणा संविधान विपरीत भएको भनी विभिन्न कानून व्यवसायी, राजनीतिक दलका नेताहरू लगायत विभिन्न नागरिकहरूका तर्फबाट 31 रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भए। त्यसमा करिब 2 महिना सुनवाई भयो। उक्त सुनवाईपछि सर्वोच्च अदालतले संसद पुनस्थापनाको पक्षमा फैसला गर्यो। फैसला गर्नेमा सर्वोच्च अदालतका संवैधानिक इजलासका 5 न्यायाधीशहरू हुनुहुन्थ्यो। प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनस्थापना गरिदिएपछि प्रतिनिधि सभाको बैठक आजबाट सुरु हुँदैछ। सर्वोच्च अदालतद्वारा पुनस्थापित प्रतिनिधि सभाको पक्षमा भएको ऐतिहासिक फैसलालाई आजको पडकास्टमा हामी प्रस्तुत गर्दैछौ। प्रतिनिधि सभा विघटनको विवादमा निवेदन बेहोरा, लिखित जवाफ निवेदकहरू तथा प्रत्यर्थीका तर्फबाट उपस्थित भई बहस गर्नुहुने एवं अदालतको सहयोगीको रूपमा उपस्थित हुनुभएका विद्वान कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहस जिकिर, बहस नोट समेतलाई दृष्टिगत गर्दा प्रस्तुत विवादको निरूपणमा मुख्यत निम्नलिखित 5 प्रश्नमा निर्णय दिनुपर्ने देखिएको छ। प्रश्न नम्बर 1 भनिएको छ, प्रतिनिधि सभा विघटनको लागि सम्माननीय प्रधानमन्त्रीले पेश गर्नुभएको सिफारिसका आधारमा सम्माननीय राष्ट्रपतिबाट मिति 2077 पुष 5 प्रतिनिधि सभा विघटन भएको प्रश्नमा राजनीतिक विषयवस्तु समावेश भएको भन्ने कारणले प्रस्तुत विवाद यस अदालतले न्याय निरूपण गर्न मिल्ने प्रकृतिको हो वा होइनन्। प्रश्न नम्बर 2 भनिएको छ, संसदीय प्रणालीको आधारभूत एवं मूल्य मान्यता तथा आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम प्रतिनिधि सभा विघटन गर्नु नेपालको संविधान सम्मत हुन्छ वा हुँदैन। प्रश्न नम्बर 3 भनिएको छ, नेपालको संविधानको धारा 76 उपधारा 1 र 7 तथा धारा 85 प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्नु संविधान सम्मत हुने हो वा होइन। प्रश्न नम्बर 4 भनिएको छ, सम्माननीय प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको सिफारिस दुराशयुक्त छ वा छैन। र प्रश्न नम्बर 5 भनिएको छ, रिट निवेदनको माग अनुसार आदेश जारी गर्नुपर्ने वा नपर्ने के हो। अब यसको क्रमशः उत्तरहरूमा जाउँ।
प्रश्न नम्बर 1 उत्तरमा सर्वोच्च अदालतले भनेको छ, निवेदकहरूको निवेदन बेहोरा हेर्दा सम्माननीय प्रधानमन्त्री नेपालको संविधान यस उपरान्त संविधान भनी सम्बोधन गरिएको धारा 76 उपधारा 1 अन्तर्गतको प्रधानमन्त्री भएको उक्त धारा अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको धारा 76(7) अधिकार प्रयोग गर्न नसक्ने, धारा 85 व्यवस्थाले विघटन गर्ने अधिकार सृजना नगर्ने, प्रधानमन्त्रीको सुविधा वा असुविधाको आधारमा प्रतिनिधि सभा विघटन गर्न पाउने स्वविवेकीय अधिकार यो संविधान बमोजिम प्राप्त गर्न नसक्ने, हाम्रो विशिष्ट प्रकृतिको संसदीय व्यवस्था भएको मुलुकका लागि परम्परागत संसदीय व्यवस्था भएको मुलुकको दृष्टान्त अनुकरणीय हुन नसक्ने भएकोले संविधानमा नै नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गैर संवैधानिक भएको हुँदा सम्माननीय प्रधानमन्त्रीले मिति 2077(9)(5) प्रतिनिधि सभा विघटन गर्नुभएको सिफारिस र सो सिफारिसको आधारमा सम्माननीय राष्ट्रपतिबाट मिति 2077(9)(5) प्रतिनिधि सभा विघटन गर्ने गरी भएका सम्पूर्ण कार्यहरू नेपालको संविधानको धारा 133 उपधारा 2 र तीन बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रतिनिधि सभाले गर्नुपर्ने कामहरू सम्पादन गर्न आवश्यक र उपयुक्त आदेश गरी पाऊ भन्ने निवेदकको माग दाबी रहेको देखिन्छ। त्यसै गरी प्रत्यर्थीहरू मध्येका सम्माननीय प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको लिखित जवाफ हेर्दा मुलुकको सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको, संविधानको धारा 74 संसदीय शासन प्रणाली अवलम्बन गरी सो प्रणालीका विशेषतालाई स्वीकार गरिएको, प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार संसदीय प्रणालीको अन्तर्निहित मूल्य र आधारभूत मान्यताभित्र पर्ने, धारा 85 प्रतिनिधि सभाको कार्यकाल समाप्त हुनु अगावै विघटन हुन सक्ने अवस्था स्वीकार गरेको, प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्न नपाउने भनी संविधानले कतै व्यक्त वा अव्यक्त रूपमा रोकेको अवस्था नभएको, धारा 75 प्रदान गरेको कार्यकारिणी अधिकारमा यस विषयमा कुनै सीमा निर्धारण नगरिएको, धारा 76 उपधारा 1 बमोजिम मेरो नेतृत्वमा सरकार सञ्चालन भइरहेकोमा धारा 76 उपधारा 7 वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा प्रतिनिधि सभा विघटन हुन सक्ने परिकल्पना गरेको र प्रस्तुत विषयवस्तु राजनीतिक भएकोले अदालत प्रवेश गर्न नमिल्ने हुँदा उक्त संवैधानिक व्यवस्था संसदीय शासन प्रणालीको आधारभूत मान्यता र संसदीय प्रणाली अवलम्बन गर्ने मुलुकहरूका अभ्यास समेतका आधारमा समेत 2052 रिट नम्बर 3105 अधिवक्ता श्याम कुमार खत्री समेत विपक्षी सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउबा समेत 2059 रिट नम्बर 3542 भएका निवेदनहरूमा विघटन सम्बन्धी विवाद अदालतबाट न्याय निरूपण योग्य संवैधानिक एवं कानूनी प्रश्नको रूपमा स्वीकार गरिसकिएको समेत कारणबाट प्रस्तुत विवादको प्रश्न यस इजलासको अधिकार क्षेत्रभित्र नै रहेको देखियो।
त्यसै गरी प्रश्न नम्बर 2 उत्तरमा सर्वोच्च अदालतले भनेको छ, संसदीय प्रणालीका आधारभूत मर्म एवं मूल्य मान्यता र सो प्रणाली अवलम्बन गर्ने विभिन्न मुलुकको अभ्यासलाई आधार लिई प्रतिनिधि सभा विघटन गर्नु संविधान सम्मत हुने हो वा होइन भन्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा संविधानको धारा 74 नेपालको शासकीय स्वरूप संसदीय शासन प्रणालीमा आधारित भएकोबाटै प्रधानमन्त्रीलाई विघटनको अन्तर्निहित अधिकार रहेको भन्ने प्रत्यर्थी सम्माननीय प्रधानमन्त्री एवं मन्त्री परिषदको लिखित जवाफ रहेको छ। उक्त धारा 74 नेपालको शासकीय स्वरूप परम्परागत संसदीय शासन प्रणालीमा मात्र सीमित नराखी बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने भन्ने उल्लेख गरेबाट ती शब्दावलीहरूलाई सम्पूर्णतामा हेर्नुपर्ने हुन्छ। फेरि यो धारा आफैमा कार्यात्मक धारा भन्ने देखिँदैन। संविधानको प्रस्तावनाको प्रारम्भमै हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भन्ने वाक्यांशबाट सुरु भई धारा 2 नेपालको सार्वभौम नेपाली जनतामा निहित रहेको र यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भन्ने उल्लेखन धारा 84 प्रतिनिधि सभा र धारा 86 राष्ट्रिय सभाको गठनका सन्दर्भमा गरिएको निर्वाचन र मनोनयन प्रणाली मतदान उम्मेद्वारी र सहभागिता समेतलाई समष्टिमा हेर्दा यो संविधान परम्परागत संसदीय प्रणालीको प्रतिबिम्ब नभई संविधान सभाहरूको लामो प्रयत्न पश्चात आएको दस्तावेज हो। यसै गरी धारा 76 मन्त्री परिषदको संख्या वा कायम गर्नुपर्ने समावेशिताको सिद्धान्त, धारा 76 उपधारा 5 प्रतिनिधि सभाको कुनै सदस्य पनि प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था, धारा 100 उपधारा 4 प्रतिबन्धात्मक वाक्यांशमा उल्लेखित अविश्वासको प्रस्ताव पेश गर्न नपाउने अवधि तथा धारा 292 संसदीय सुनवाईको व्यवस्थाहरूलाई समग्रतामा हेर्दा हाम्रो शासकीय स्वरूप संसदीय प्रणाली हुँदाहुँदै पनि आफ्नै अनुभवले खारिएको र आवश्यकताद्वारा अनुप्रणित विशिष्ट किसिमको छ। संसदीय प्रणालीका अन्तर्भूत विशेषताहरू भन्दा फरक ढङ्गको आफ्नै मौलिकताबाट सिर्जना गरिएका संवैधानिक व्यवस्थाको संरचनाबाट अनुप्रणित रहेको हुँदा यस संविधानमा परम्परागत संसदीय शासन प्रणालीका सबै गुणहरू स्वत समाहित छैनन्। यिनै कुराहरूको सन्दर्भ र सापेक्षतामा यो संविधानले अङ्गीकार गरेको दर्शनलाई मनन गर्दै संसदीय शासन प्रणालीका परम्परागत मूल्य मान्यता तथा अभ्यासको कुरालाई हेरिनु वाञ्छनीय हुन्छ। परम्परागत संसदीय प्रणाली अपनाएका मुलुकहरूमा पनि संसद विघटन गर्ने कार्यलाई निरुत्साहित गर्नेतर्फ तथा उत्तरदायी सीमित सरकारको अवधारणातर्फ उन्मुख हुँदै गएको पाइन्छ। साबिक नेपाल अधिराज्यको संविधान 2047 धारा 53(4) प्रावधान अनुसार विगतमा भएका प्रतिनिधि सभा विघटन गर्ने सम्बन्धी अभ्यासहरूबाट सिकिएका पाठहरू समेत मनन गर्दै वर्तमान संविधानका निर्माताहरूले प्रतिनिधि सभा विघटन सम्बन्धी व्यवस्थालाई संविधानमा निशर्त रूपमा खुला छाडेको पाइँदैन। संविधानमा रहेका सीमाबन्देज अनुसारको कारण आइपरेको अवस्थामा बाहेक संसदीय प्रणालीको आधारभूत मूल्य मान्यता तथा अभ्यासको आधार ग्रहण गरी अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठ रूपमा देखिएको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधान सम्मत हुँदैन।
अब जाउँ प्रश्न नम्बर 3 को उत्तरतर्फ। नेपालको संविधानको धारा 76 उपधारा 1 र 7 तथा धारा 85 बमोजिम प्रतिनिधि सभा विघटन गर्नु संविधान अनुकूल छ वा छैन भन्ने तेस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा सर्वप्रथम संविधानमा रहेका प्रावधानहरूको व्याख्या कसरी हुन्छ भन्ने संवैधानिक व्यवस्थातर्फ विचार गर्नु आवश्यक छ। संवैधानिक व्याख्याको सम्बन्धमा फरक फरक प्रकृतिका अवधारणा सिद्धान्त तथा विज्ञहरूको राय रहेको अवस्थामा सर्वप्रथम आफ्नै संवैधानिक र कानूनी व्यवस्थाको विवेचना गर्नु आवश्यक हुन्छ। संविधानले व्याख्याको आवश्यकता पर्न सक्ने परिकल्पना गरेकै कारण धारा 306 उपधारा 2 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा व्यक्त भएका कुराहरूको अधीनमा रही कानूनको व्याख्या सम्बन्धी कानूनी व्यवस्था नेपाल कानूनको व्याख्यामा लागू भए सरह यस संविधानको व्याख्यामा पनि लागू हुनेछ भन्ने उल्लेखनबाट कानून व्याख्या सम्बन्धी प्रचलित कानून तथा यस अदालतबाट विभिन्न समयमा कानूनको व्याख्या सम्बन्धमा कायम भएका नजिरहरूको आधारमा संवैधानिक व्यवस्थाको पनि व्याख्या हुनुपर्ने प्रष्ट छ। यस परिप्रेक्ष्यबाट संविधानको धारा 76 उपधारा 1, 2, 3, र 5 दृष्टिगत गर्दा प्रतिनिधि सभा निर्वाचनको परिणाम घोषणापछि प्रधानमन्त्री नियुक्ति सम्बन्धमा पहिलो चरणमा बहुमत प्राप्त संसदीय दलको नेता स्वत नै सम्माननीय राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुने सम्बन्धमा दुविधा देखिँदैन। सार्वभौम सत्ता सम्पन्न जनता समक्ष आफू जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने प्रतिबद्धता साथ चुनावमा भाग लिई जनप्रतिनिधिको रूपमा चुनिएर जाँदा त्यस्ता जनप्रतिनिधिहरूको दलले संसदमा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत प्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन। चुनावमा जनताबाट बहुमत प्राप्त गरेपछि संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री दिनु त्यस्तो संसदीय दल र दलका प्रत्येक निर्वाचित जनप्रतिनिधिको संवैधानिक कर्तव्य नै हुन जान्छ भने संसदीय दलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्री परिषद संसदप्रति उत्तरदायी भई तथा राज्य सञ्चालन गर्नु असंवैधानिक नैतिकताको विषय पनि हो। त्यस प्रकारको अवस्था नभई प्रतिनिधि सभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा अर्थात् दोस्रो चरणमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 2 or 2+ दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई सम्माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ। यसरी प्रधानमन्त्री नियुक्त हुने अवस्था नभएमा वा नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा तेस्रो चरणमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएका दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था रहेको पाइन्छ। यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा चौथो चरणमा प्रतिनिधि सभाका कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ। यसरी क्रमबद्ध रूपमा धारा 76 को उपधारा 2, 3 र 5 का विकल्पहरू हेर्दै जाँदा दुई वा सोभन्दा बढी दलहरूबीच एकीकरण भई धारा 76 को उपधारा 1 को प्रयोजनार्थ संसदभित्र बहुमत प्राप्त भएको देखिने दल सिर्जना भएमा वा पछिल्लो चरणमा दुई वा सोभन्दा बढी दलहरूबाट सरकार गठन हुन सक्ने नयाँ समीकरण सिर्जना भएमा त्यस्तो सरकार बनाउने विकल्प प्रतिनिधि सभाभित्रै खोज्नुपर्ने उक्त धारा 76 को समष्टिगत उद्देश्य र मनसाय रहेको देखिन्छ।
उक्त धारा 76 को उपधारा 1, 2, 3 र 5 को समग्र बनोटलाई हेर्दा प्रधानमन्त्री नियुक्तमा एक पछि अर्को प्रक्रिया अभ्यासगत रूपमा प्रतिनिधि सभाभित्र क्रियान्वयन हुँदै गई प्रधानमन्त्री नियुक्त हुन नसकेको वा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्था सिर्जना भएमा त्यस्तो बाध्यात्मक अवस्थामा मात्र धारा 76 को उपधारा 7 बमोजिम तत्काल बहाल रहेका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन हुने संवैधानिक व्यवस्था रहेको देखिन्छ। यसबाहेक प्रतिनिधि सभामा कुनै दलको बहुमत रहेको र धारा 76 को उपधारा 1 बमोजिमको सरकार बन्न सक्ने टटकारोको अवस्थामा धारा 76 को उपधारा 7 बमोजिम प्रतिनिधि सभा विघटन हुन सक्छ वा सक्दैन भन्ने पनि प्रश्न सिर्जना हुन सक्छ। प्रतिनिधि सभामा बहुमत प्राप्त दलले आफ्नो नेताको चुनाव गर्छ र स्वत नै निजलाई राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिन्छ भन्ने विश्वास गर्नु सामान्य समझको कुरा हो। प्रस्तुत विवादमा प्रकट भएका वस्तु तथ्य सन्दर्भमा हेर्दा चुनाव पश्चात सुरुमा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिको कार्यालयको मिति 2074/11/3 नेपाल राजपत्रमा प्रकाशित प्रतिबिम्ब नभई विगतका अनुभवहरूलाई समेत मध्यनजर गर्दै संविधान सभाहरूको लामो प्रयत्न पश्चात सहमतीय आधारबाट अन्तिममा प्रदान भएको दस्तावेज रहेको र संवैधानिक सर्वोच्चतालाई अङ्गीकार गरेको सम्बन्धमा विवाद नहुँदा प्रतिनिधि सभा विघटनका सम्बन्धमा संविधानमा शाब्दिक रूपमा व्यक्त अवस्था परिस्थिति र अधिकार बाहेक अव्यक्त अधिकार पनि रहेको भन्ने दावी स्वीकारयोग्य देखिँदैन। संसदले प्रधानमन्त्री दिने र संसदले दिएको प्रधानमन्त्री सोही संसदप्रति उत्तरदायी हुने व्यवस्था धारा 76 मा रहेबाट सीमित सरकारको अवधारणा अङ्गीकार गरेको यस संविधानले प्रतिनिधि सभा विघटनको केही पूर्वव्यवस्थालाई लिखित रूपमा राखेको र अन्य अवधारणागत अधिकारलाई मौन वा सुसुप्त रूपमा क्रियाशील राखेको अनुमान गर्न सकिँदैन। त्यसैले धारा 85(1) यस संविधान बहुमजिम अगावै विघटन भएमा बाहेक भन्ने वाक्यांशले प्रतिनिधि सभा निर्वाचन पश्चात धारा 76 को उपधारा 1, 2, 3 र 5 बमोजिम प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधि सभाका अरू कुनै सदस्य प्रधानमन्त्री नियुक्त हुने विकल्प समाप्त भए पश्चात धारा 76 को उपधारा 7 बमोजिम प्रतिनिधि सभा विघटन हुने संवैधानिक प्रावधान रहेको भन्ने अर्थमा नै बुझाउँछ। प्रतिनिधि सभाको कार्यकाल निर्धारण गर्ने प्रयोजनार्थ रहेको धारा 85 को उपधारा 1 प्रतिनिधि सभा विघटन गर्न अधिकार सिर्जना गर्ने स्वतन्त्र धाराको रूपमा रहेको भन्ने तर्क स्वीकार गर्न सकिँदैन। संविधानको धारा 75 को उपधारा 1 नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानून बमोजिम मन्त्री परिषदमा निहित रहने र उपधारा 2 यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन सञ्चालन गर्ने अभिभारा मन्त्री परिषदमा हुने व्यवस्था रहेको छ। धारा 75 को उपधारा 2 प्रयुक्त यो संविधान र कानूनको अधीनमा रही भन्ने उल्लेखनले कार्यकारिणी अधिकारको प्रयोग यही संविधान र कानूनको अधीनमा रहेर गर्नुपर्ने सम्बन्धमा विवाद हुनै सक्दैन। प्रतिनिधि सभा विघटन सम्बन्धमा पनि संविधानले प्रदान गरेको अधिकार र निर्धारण गरेका सीमाबन्देजलाई अनिवार्य रूपमा पालना गरिनु पर्दछ। लिखित संविधानको लक्ष्य सीमित सरकार हुन्छ र हरेक अङ्गको अधिकारको सीमारेखा संविधानले कोरेको हुन्छ। संविधानवाद सम्बन्धी अवधारणाले सरकारको शक्तिमा सीमितता राज्यशक्तिको विभिन्न अङ्गमा शक्ति र अधिकार समेतको पृथकीकरण र जनताप्रति उत्तरदायी सरकार सञ्चालन सम्बन्धी मान्यतालाई आत्मसात गरेको हुन्छ। राज्यको सबै अङ्गको अधिकारको सीमारेखा संविधानबाट नै निर्धारित गरी शक्ति सन्तुलनको पालनामा प्रभावकारी बनाउनु नै लिखित संविधानको गुण हो। त्यस्तै धारा 58 अवशिष्ट अधिकार संघ प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँड सम्बन्धी प्रावधानसँग सम्बन्धित रहेको पाइन्छ। संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुने व्यवस्था हुँदा प्रतिनिधि सभा विघटन धारा 58 अवशिष्ट अधिकारको सन्दर्भमा प्रयोग हुने व्यवस्था होइन। धारा 306 उपधारा 1 खण्ड जमा राज्यशक्तिको परिभाषामा उल्लेख भएको अवशिष्ट अधिकारले धारा 58 समेत संकेत गरेको छ। संघ प्रदेश र स्थानीय तह बीचको अधिकारको विभाजनमा शून्यताको अवस्था भएमा मात्र यो धारा 58 क्रियाशील हुने देखिन्छ। उक्त धाराहरूमा प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीको अधिकार सिर्जना गर्ने प्रावधान नदेखिएबाट उक्त धाराहरूको आवरणमा प्रतिनिधि सभा विघटनको सिफारिसलाई संवैधानिक रहेको भनी पुष्टि गर्ने संविधान सम्बद्ध आधार नदेखिएको र माथि विवेचना गरिएको कारण र आधारहरूबाट धारा 76 उपधारा 1 बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त नेताको हैसियतमा रहनुभएका सामान्य प्रधानमन्त्रीलाई धारा 76 उपधारा 7 पूर्व शर्तहरू आकर्षित हुने अवस्था नै नरहेको हुँदा उक्त धारा 76 उपधारा 7 बमोजिम प्रतिनिधि सभा विघटनको सिफारिस गर्न पाउने संवैधानिक अधिकार रहेको पाइएन।
त्यसै गरी प्रश्न नम्बर 4 जवाफमा भनिएको छ, अब प्रतिनिधि सभा विघटनको सिफारिस दुराशययुक्त छ वा छैन भन्ने चौथो प्रश्नका सम्बन्धमा विचार गर्दा जनताले चुनाव मार्फत प्रतिनिधि सभाको लागि दलहरू मार्फत वा स्वतन्त्र सांसद समेत दिइसकेको अवस्था रहेकोमा संसदले प्रधानमन्त्री समेत दिई मन्त्री परिषदको गठन भए पश्चात दलको आन्तरिक विवादको कारण सरकार सञ्चालन असहज भएको एवं अपेक्षा अनुसार काम गर्न नसकेको भन्ने लिखित जवाफहरूबाट देखिन्छ। राजनीतिक दलको आन्तरिक विवाद प्रचलित ऐन र दलको विधान बमोजिम समाधान गर्नु सम्बन्धित दलका प्रत्येक सदस्यको कर्तव्यको विषय भई संसदीय दलको नेतामाथि विश्वासको मत यथावत रहेको वा अविश्वास रहेको कारण संसदीय दलको नेता परिवर्तन हुने भन्ने सम्बन्धमा विधान बमोजिम प्राप्त उपचारको मार्ग अवलम्बन गरी निकास प्रदान गरिने नै हुँदा र संविधानले किटान गरेको पूर्वावस्थाको अभावमा प्रतिनिधि सभा विघटनको सिफारिस संविधान प्रतिकूल भएकोमाथि विवेचना भइसकेकोले यस पृष्ठभूमिमा प्रतिनिधि सभा विघटन दुराशययुक्त हो वा होइन भन्नेतर्फ तत्काल प्रवेश गर्नु उपयुक्त देखिएन।
अब रिट निवेदनको माग अनुसार आदेश जारी गर्नुपर्ने वा नपर्ने के हो भन्ने 5 प्रश्नका सम्बन्धमा विचार गर्दा संघीय संसदको प्रतिनिधि सभाको विघटनको लागि नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाहरूको अभावमा तथा संविधानको आधारभूत मर्म मूल्य र मान्यता प्रतिकूल सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा 76 उपधारा 1 र 7 धारा 85 तथा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम भई संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटनका लागि सम्माननीय राष्ट्रपति समक्ष गर्नुभएको मिति 2077-9-5 सिफारिस तथा सु बमोजिम सम्माननीय राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधि सभा विघटनको निर्णय विज्ञप्ति समेतका तत्सम्बन्धी सम्पूर्ण काम कारवाहीहरू असंवैधानिक भएकोले प्रारम्भदेखि नै कानूनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशले बदर हुने ठहर छ। उपयुक्त बमोजिम जारी गरिएको आदेशको परिणाम स्वरूप संघीय संसदको प्रतिनिधि सभा उक्त असंवैधानिक विघटन भन्दा पहिलेकै स्थितिमा पुनस्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थ रहेको छ। प्रतिनिधि सभाको 6 अधिवेशन मिति 2077-3 महिना 18 अन्त्य भएको र संविधानको धारा 93 उपधारा 1 बमोजिम अनिवार्य रूपमा 6 महिनाभित्र अर्को अधिवेशन आह्वान हुनुपर्नेमा उपयुक्त बमोजिम प्रतिनिधि सभा असंवैधानिक विघटन भएको कारणबाट समयावधि व्यतीत भएता पनि यस्तो विघटनको परिणाम स्वरूप बैठक बस्ने मिति समेत स्वत परिवर्तन भएको मानी यो आदेश जारी भएको मितिले 13 दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाई बैठकको लागि आवश्यक व्यवस्था गर्नु गराउनु भनी प्रत्यर्थीहरू मध्येका श्री राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका नाममा परमादेश समेत जारी गरिएको छ। यो आदेशको पालना तत्काल कार्यान्वयन गरिनुपर्ने प्रकृतिको रहेको र आदेशको पूर्ण पाठ तयार हुन समय लाग्ने भएकाले यो संक्षिप्त आदेश जारी गरिएको छ। आदेशको जानकारी सम्बन्धित पक्षहरूलाई तत्काल गराइदिनु। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा, न्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीश अनिल कुमार सिन्हा, न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश तेजबहादुर केसी। यहाँहरूलाई आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 वा इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट बिदा चाहन्छु। नमस्कार।